मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको मेचीनगर खबरमा यहाँहरूलाई स्वागत छ। म गणेश पोखरेल। मेचीनगर नगरपालिकासँगको सहकार्यमा हामीले मेचीनगर खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको मेचीनगर खबरमा हामी मेचीनगर नगरपालिका वडा नम्बर 4 अध्यक्ष अर्जुन कार्कीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँले मेची नगरको वडा नम्बर 4 अर्थात् साबिकको बाउन्डाङ्गी गाउँ विकास क्षेत्रमा पर्ने वडा नम्बर 4 अघिल्लो वर्ष पनि तरुल महोत्सव गर्नुभएको थियो र यो वर्ष पनि बाउन्डाङ्गीमा तरुल महोत्सव हुँदैछ। यिनै तरुल महोत्सव लगायत वडामा नागरिकका अपेक्षा र जनप्रतिनिधि कर्मचारीहरूले गरिरहेका कामका सन्दर्भमा हामी मेचीनगर खबरमा मेचीनगर नगरपालिका वडा नम्बर 4 अध्यक्ष अर्जुन कार्कीसँग आज कुराकानी गर्नेछौँ र उहाँसँग प्रत्यक्ष कुराकानीका लागि अहिले टेलिफोन सम्पर्क भइरहेको छ र उहाँसँग मेचीनगरमा लाग्ने मेचीनगरको वडा नम्बर 4 बाउन्डाङ्गीमा लाग्ने तरुल महोत्सवका बारेमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
एकदमै हार्दिक नमस्कार छ, गुड मर्निङ छ, न्यानो अभिवादन छ।
अध्यक्षज्यू, तरुल महोत्सव यहाँले अघिल्लो वर्ष पनि गर्नुभएको थियो, यो वर्ष पनि गर्दै हुनुहुन्छ, के छ तयारी?
खासमा चाहिँ यो मेचीनगर नगरपालिकाको अधिकांश क्षेत्रहरू हात्ती प्रभावित क्षेत्रहरू हुन् अनि यो हात्तीले नखाने बालीमा हामीले चिया, कागती, तेजपत्ता, सुपारी थुप्रै बोटबिरुवाहरू लगाउँ तर यो लगाइरहँदाखेरि हाम्रो रैथाने बालीहरू चाहिँ बिस्तारै विस्थापित हुँदै गइरहेको अवस्थामा यो अहिले विद्यालयतिर हामीले अध्ययन गर्दाखेरि धेरै विद्यार्थीहरू जङ्क फुडको प्रयोग गर्ने र यसलाई समेत विस्थापित गरेर एउटा स्वस्थ समाजको निर्माणको लागि यो सबैतिरबाट हेटिएको खाद्य नहो यो तरुल भन्ने तर जीवनमा अत्यन्तै पौष्टिक महत्त्वपूर्ण यसको भूमिका रहेको कुरा हामीले थाहा पाएपछि यस्ता चिजलाई चाहिँ समाजमा आउँदै गरेका जेनेरेसनहरूलाई यो बारेमा अवगत गराउनुपर्छ भन्ने हिसाबले हामीले विगत वर्षदेखि यसलाई एउटा प्र्याक्टिसमा ल्याएको थियौँ र यो वर्ष चाहिँ मेचीनगर नगरपालिकाले नै यसको आफ्नो अपनत्व ग्रहण गरेर मेचीनगर 4 यही पौष 29 दुई बजी हाम्रो उद्घाटन सत्र हुन्छ जहाँ चाहिँ नै हामी नेपालका विभिन्न क्षेत्रका र भारतका विभिन्न क्षेत्रका तरुलहरू यहाँ उपलब्ध गराउँदैछौँ र तमाम हामी तरुल किन्न सबै बाउन्डरीमा आउनुहोस् भनेर आह्वान पनि गरिरहेको छौँ।
भनेपछि यो पटक अघिल्लो पटक अलिक तरुल बिक्री चाहिँ कम थियो, स्टलहरू कम थिए भन्ने गरेको कुरा हामीले सुनेका थियौँ। यो पटक चाहिँ के खरिद बिक्रीका लागि मान्छे तरुल किन्न चाहिँ बाउन्डरी आए हुने गरेको व्यवस्थापन हुँदैछ के सदस्य?
हो, अब यो सबै कुराहरू अभ्यासले सिकाउने हो। विगत चाहिँ हामीले माघे गतेलाई मात्रै एउटा पर्वको रूपमा माघे सङ्क्रान्ति मनाऊ भनेर सोच बनायो, माघे सङ्क्रान्ति एउटा तरुलको तिलको डल्लाको पर्व पनि हो भनेर तिलको लड्डुहरू पनि खान पाइन्छ भनेर हामीले सोचेको थियौँ तर त्यसलाई अध्ययन गर्दै जाँदाखेरि त्यसका विज्ञहरूसँग बुझ्दै जाँदाखेरि यसलाई अझै राम्रैसँगले प्रमोट गर्नुपर्ने रहेछ भन्ने बुझेर यसपालि चाहिँ हामीले अघिल्लो दिन तरुल बेच्ने विभिन्न क्षेत्रको कन्दमूलहरू बेच्ने र भोलिपल्ट चाहिँ पर्वको रूपमा मनाउने भनेर हामीले 2 यो पटक चाहिँ कार्यक्रम गरिरहेका छौँ।
अहिले सहभागिताको हिसाबले चाहिँ बिक्रीका लागि व्यवसायीहरू कहाँ कहाँबाट आउनुहुन्छ, खरिदकर्ताहरूलाई यहाँहरूले कतिको खबर गर्नुभएको छ, प्रचारको काम चाहिँ कतिको अगाडि बढ्दैछ?
अब यो हाम्रो यस्तै तपाईँहरू जस्तो शुभचिन्तक साथीहरूले पत्रकार साथीहरूले नै यसलाई बढी प्राथमिकताका साथ प्रचार प्रसार गरिराख्नु भएको छ। म सबै मिडियाका साथीहरूलाई म हार्दिक धन्यवाद दिन्छु। आज तपाईँ भिजन टेलिभिजनबाट सम्झेर हामीलाई फोन गर्नुभयो र हाम्रो कामप्रति तपाईँहरूले चाहिँ जुन सहयोग पुर्याउनु भएको छ यसको लागि पनि म आभार व्यक्त गर्न चाहन्छु। खासमा चाहिँ यो हामीले बर्दियादेखि आसामसम्म केचनादेखि कञ्चनजङ्घासम्मको साथीहरूलाई हामीले समेट्ने प्रयत्न गरेको छौँ। अब विभिन्न ठाउँको अब धनकुटा यता पाँच थर इलाम काप्लेजुङ माथि चाहिँ खालेजुङदेखि लिएर तल कचन कबलसम्मको यता चाहिँ हाम्रो बर्दिया सिन्धुली चितवन कोसी चप्लो लगायत यो जहाँ जहाँ हात्तीहरूले अलिक बढी प्रभावित गरेको छ अथवा वन्यजन्तु संरक्षणले बढी प्रभावित क्षेत्रका मान्छेहरूलाई हामीले विशेष बोलाएको छौँ। र यो मैले अघि पनि भने यो बाली चाहिँ हात्तीसँग पनि जोगाउन सकिने बाली भएकोले यो चाहिँ हामीले देश विदेशबाटै जस्तै भारतको चाहिँ नर्थ बेङ्गाल युनिभर्सिटी नै यहाँ आइरहेको छ अब यो कार्यक्रममा, त्यस्तै गरी सिक्किमबाट, यता चाहिँ आसाम डुवर्स साइडबाट, पश्चिम बङ्गालका केही क्षेत्रहरूबाट गरेर हामीले चाहिँ अलिकति यसलाई फराकिलो दायरामा प्रचार गरिरहेको अवस्था देखिन्छ।
अहिले अर्जुन सर, यहाँले चाहिँ हात्तीको यो मानव हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्छ, हात्तीलाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने गरीको कुरामा लामो समयदेखि अभियान चलाइरहनु भएको छ, काम गरिरहनु भएको छ, अहिले त त्यहाँको जनप्रतिनिधि पनि हुनुहुन्छ। यो हात्तीको समस्या चाहिँ पछिल्लो समय कतिको व्यवस्थापन गर्न सकियो, अहिलेको पछिल्लो अवस्था के छ बाउन्डागीको?
यो चाहिँ एकदमै धन्यवाद छ, यो समसामयिक विषय उठाउनु भयो। यो अहिले चाहिँ यसले प्रदेश नम्बर एकलाई नै एउटा आतङ्कको रूपमा विभिन्न किसान मानवहरूले ग्रहण गरिराख्नु भएको छ। यो अहिले बेलबारी सुन्दर हरैचातिर चार पाँच दिन एक महिना जति अगाडिदेखि हात्ती गाइरहँदाखेरि अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान आकर्षण भएको छ। तर बाउन्डागीमा यो हरेक रात हुने घटना हो, हरेक रात हुने घटना हो। हामीले धेरै हात्तीहरू पनि माऱ्यौँ, हात्तीले पनि हामीलाई धेरै माऱ्यो, घाइते बनायो, अहिले पनि घाइतेहरू हुनुहुन्छ। तर हामीले यसलाई नजिकबाट बुझ्दाखेरि चाहिँ ऊ पनि एउटा चेतना भएको, राम्रो चेतना भएको, मजाले बुझ्न सक्ने, जान्न सक्ने, उसले चाहिँ अध्ययन गर्न सक्ने क्षमता भएको जन्तु रहेछ। सायद हाम्रो पुर्खाहरूले चाहिँ यी सबै कुराहरूलाई अध्ययन गरेर यसलाई गणेश भगवान्को रूपमा पनि पूजा गरेको होला। अब कति कतिले डरले भन्थे, डरले त बाघ भालु योभन्दा हिंस्र कुन्थ्यो होइन, तर यसलाई हामीले चाहिँ ठ्याक्कै पहिला कुट्ने काट्ने मार्ने गर्यौँ। पछाडि म जनप्रतिनिधि भएर यहाँ उभिसके पछाडि विगतदेखि नै हामी यो प्र्याक्टिसमा थियौँ, तर अब यहाँबाट चाहिँ एक किसिमको चाहिँ रिक्वेस्ट गर्दाखेरि, अनुरोध गर्दाखेरि हामीले एउटा युवाहरूको ऱ्यापिड रेस्पोन्स टिम, द्रुत उद्धार समिति एउटा गठन गर्यो र उहाँहरूलाई चाहिँ यो काममा ट्रेनिङ गराएर WWF, CCMOD लगायतका सङ्घ संस्थाहरू, उज्यालो नेपाल बर्दिया, NTNC होइन, जिल्ला भवन लगायत सबै लागेर हामीले यो ट्रेनिङ सके पछाडि अहिले चाहिँ बाउन्डागीबाट नयाँ ट्रेन हामीले जन्माएको छौँ, जुन एउटा मोडलको रूपमा अगाडि बढिरहन्छ। हात्ती आउँदा घरबाट कोही निस्किनुहुन्न, हामीले के भनेका छौँ भने तपाईँहरूले हात्ती जोगाउनु पर्दैन, मान्छे जोगिनुहोस् पुग्छ भनेको छौँ। त्यसो भएकोले गर्दा अहिले चाहिँ विशेष गरेर हात्तीहरू आउँदाखेरि मान्छेहरू कोही बाहिर निस्किनुहुन्न, ऊ आफ्नो हिसाबले चर्छ जान्छ, भोलि पर्सिपल्ट हामी क्षतिको विवरण हेर्छौँ, त्यसलाई प्रक्रियामा लान्छौँ। त्यसो भएकोले यो चाहिँ चेतनाको कुरा रहेछ, जङ्गली जनावरसँग त्यही पनि त्यो ठुलो जनावरसँग लडाइँ गरेर पनि नजिकिँदो रहेछ, र योसँग सहअस्तित्व कायम गरेर जाउँ भन्ने हिसाबले हामी मेचीनगर नगरपालिका सिङ्गो लागेका छौँ। यसको अभ्यास चाहिँ मेचीनगर चारले चाहिँ प्रमाणित गरेर देखाएको परिस्थिति छ।
भनेपछि अहिले चाहिँ हात्ती त जसरी आउँथ्यो त्यसरी आइराखेको छ, हाम्रो यो इलेक्ट्रोफेन्सनले त्यति धेरै प्रभावकारी काम भएन, अघि नै तपाईँले भन्नुभयो होइन, त्यो चाहिँ बाठो जनावर रहेछ, कहाँनेरि चाहिँ करेन्ट छैन, कति बेला छैन भन्छ, भत्काइहाल्छ
उसले, हो त्यसले भत्काउँछ पनि, अथवा उसले अरू उपाय सुकेका काठहरूदेखि लिएर हाँगाहरूले, अथवा चाहिँ उसले करेन्ट नलाग्ने ठाउँ पत्ता लगाएर सुँडले, खुट्टाले, अथवा मुनि घिसेर पनि छिर्छ, अनेक गरेर चाहिँ त्यो तपाईँले यसको चर्चितलाहरू हेर्नुभयो भने त्यो मान्छेभन्दा राम्रो छ। र मैले त काहीँ काहीँ भन्ने गरेको छु, यदि हात्तीको कुनै दुईवटा हात हाम्रो जस्तो चल्थ्यो भने यो हाम्रो दिगदारीले चन्द्रमामा पुग्थ्यो होला, हामीभन्दा त्यति बाटो छ यो।
अहिले अध्यक्षज्यू, नागरिकहरूका अपेक्षा चाहिँ के रहेछन् यहाँहरूसँग, जनप्रतिनिधिहरूसँग, पालिकाले के गर्छ?
नागरिकहरूको अपेक्षा त तपाईँले दुईवटा कुरालाई उदाहरण दिन्छु, म मैले दुईवटा कुरालाई सँगसँगै अध्ययन गरेँ। त्यो एउटा अहिले निक्लेको नयाँ लोकगीत छ नि, अरेली काँडा भन्ने,
हजुर,
यो अरेली काँडाको गीत निकै हिट भयो मैले त्यसलाई नजिकबाट हेर्दाखेरि, र तपाईँहरू जस्तो पत्रकार साथीहरूले चाहिँ म गुन्द्रीमा बसेको कुरा पनि निकै तपाईँहरूले चाहिँ प्रचार गरेर अगाडि ल्याइदिनु, यो दुईवटा कुरालाई मैले सँगसँगै लगेँ। गीतले एउटा मार्ग लिएर हिँडेको छ, यो गुन्द्रीले एउटा मार्ग लिएर हिँड्छ। यो कुराले मैले के बुझिरहेको छु भने, मेरो अध्ययन गराइ के छ भने, हाम्रो समाज अहिले पनि ठुल्ठुलो कुरामा रमाउँदैन, सासानो कुरामा खुसी हुन्छ। हामीले गुन्द्री बसाउँदाखेरि खुसी भइरहेछन्, हामीले अरेली काँडा भनेर एउटा हाम्रो चाहिँ एउटा लोक ठेट भाषाहरू प्रयोग गरेको गीतहरू मन पराएको छौँ भनेपछि, समाजले चाहिँ ठुल्ठुलो कुराको अपेक्षा गरेको छैन। यहाँको विशेष गरेर शान्ति सुव्यवस्था, यहाँको चाहिँ रहनसहन, वातावरण, स्वास्थ्य, यिनीहरूलाई चाहिँ हामीले सासाना कुराहरूलाई सम्बोधन गर्न सक्यौँ भने पनि अहिलेको पक्षमा चाहिँ जनताहरू खुसी हुन्छन्। त्यो पछाडि कसरी चाहिँ विकासलाई मात्रै होइन, मोडल विकासको मात्रै गर्नु हुँदैन, मोडल प्रगतिको गर्नुपर्छ। र मेरो चाहिँ अभियान के छ भने म ढुवाँरहित उद्योगलाई बढी प्राथमिकता दिएर म घर घरमै सासाना उद्योगहरू जस्तै यो पिरा गुन्द्री पनि यसको धेरै डिमान्ड आइरहेछ, बाँसका विभिन्न परिकारहरू हुन्छन् होइन, तपाईँको मसलाहरूको सबै परिकारहरू गाउँमा पाइन्छ, त्यसलाई चाहिँ केन्द्रीकृत गर्नुपर्छ। जस्तै हामी देख्छौँ नि सर, नुन चिनी पानी खान्छौँ नि होइन, नुन मात्रै खायो, चिनी मात्रै खायो अथवा पानी मात्रै खायो भने त्यसले कुनै अर्थ राख्दैन, बरु बिमार हुन सकिन्छ। चिनी बढी खायो भने सुगर होला, नुन बढी खायो भने तपाईँको प्रेसर होला। तर यो नुन चिनी पानी मिसाउँदाखेरि चाहिँ जीवनजल भएर चाहिँ स्वास्थ्यको लागि एउटा इनर्जी भएर आउँछ। त्यस्तै गरी यो समाजमा पनि समाजका साहित्य सिर्जना, शिक्षा, यहाँको चाहिँ अरू खेलकुद, अरू यहाँका चाहिँ विभिन्न गतिविधिहरूलाई सँगसँगै लिएर जानुपर्छ र एउटा सुन्दर समाज हुन्छ, जसको लागि चाहिँ हामीले सहारा नेपालसँग अहिले एउटा चाहिँ एमओयूको तयारीमा छौँ। सहारा नेपालले मोडल भिलेज मेचीनगर चारलाई बनाउने गरी चाहिँ हामी एउटा यो नेपालकै नमुना वार्डको रूपमा बनाउने गरी हामी तम्सिरहेको परिस्थिति छ।
यो नमुना भिलेजमा चाहिँ के हुन्छ अध्यक्षज्यू, के गर्ने भन्ने यहाँहरूको कन्सेप्ट हो?
सबभन्दा पहिला त अब नमुना भिलेज भन्ने बित्तिकै हामीलाई एउटा परिवारमा कति बिरामी छन्, कति चाहिँ सभ्य मान्छे छन्, कति नानीहरू छन्, कति पढ्दैछन्, जीवन स्तर के छ, त्यसको पहिला हामी लेखाजोखा राख्छौँ। यी दीर्घरोगी बिरामीहरूलाई हामी घर घरमै दबाईको व्यवस्था गरिदिन्छौँ, नानीहरूलाई पढ्नको लागि ट्युसन, स्कुलको राम्रो व्यवस्था गरिदिन्छौँ, विभिन्न आउट एक्टिभिटिजहरू, साहित्य सिर्जना, यो सबै हामी लिएर जान्छौँ। एउटा पक्ष त्यहाँ हुन्छ। अब स्वास्थ्यको लागि चाहिँ अघि मैले भने यो विशेष गरेर रोग लाग्न नदिने उपायहरू, विकल्पहरू ल्याउने, विभिन्न चाहिँ स्वास्थ्यप्रतिको चाहिँ चासो राखेर स्वास्थ्य सम्बन्धीका गतिविधिहरू हामी अगाडि बढाउँछौँ र विशेष गरेर हामी उत्पादनमा जोड दिन्छौँ। र यो गाउँलाई हामी झन्डै मेचीनगर चारमा 1302 घर छ, हामी लगभग 200 घर चाहिँ हामी होमस्टे, ग्रामीण पर्यटन विकासको लागि हामी 200 घर चाहिँ होमस्टे गठन गर्छौँ, जबकि पाहुनाहरू आउँदाखेरि यहीँ रमाउन्। र यहाँ जति पनि प्राकृतिक छटाहरू छ, यहाँका चाहिँ सिमसार क्षेत्रहरूदेखि लिएर यी सबै कुराहरूलाई हामी संरक्षित गरेर हेर्न लायक बनाउनेछौँ र सरसफाइको बहुत ध्यान पुर्याउनेछौँ। यो कुहुने नकुहुने फोहोरको व्यवस्थापन गरेर नकुहुने फोहोरबाट यिनै हामी कुनै एउटा चाहिँ उत्पादन गरेर हामी बजारीकरण गर्नेछौँ। र धेरै जसो चाहिँ हामीले सोचेको चाहिँ यहाँका महानुभावहरूलाई यहीँ गाउँमै रोजगारी दिने गरीको हिसाबले अगाडि बढाइरहेको छौँ। र मैले अघि पनि भने मोडल भिलेज भनेको चाहिँ कुनै एउटै मात्रै विषय हुँदैन, यसले सबै कुरालाई समेटेको हुन्छ। त्यसो भएकोले गर्दाखेरि हामी सबै तहतब्काहरूसँग मिलेर, सबै विषय विज्ञहरूसँग हामी मिलेर, म त अझै झन् 10-11 जना पिएचडीहरू विषय विज्ञहरूसँग म अन्डरमा रहेर यी कामहरू गरिरहेको हुँदाखेरि सबैलाई यो कुरा चाहिँ चासोको विषय भएकोले सबैबाट सहयोग पाइन्छ भन्ने अपेक्षा राखिएको छ। र अर्को चाहिँ बाउन्ड्रीको मुख्य कुरा भनेको यही हात्ती भन्नुभयो, यो हात्ती देखाएर सबै कुरा हाम्रो अहिले चाहिँ इलिफेन्ट फ्रेन्डली कम्युनिटी होमस्टे छ, इलिफेन्ट फ्रेन्डली किसानहरू छन् होइन, अब यो सबै हात्ती बेच्ने भनेको यही हो, त्यो जिउँदो हात्ती लगेर बेच्ने होइन, यो हात्तीको ब्रान्ड बनाएर यसलाई चाहिँ बेच्ने र त्यो हात्तीबाट आय आर्जन गर्ने र खोलातिरै हात्ती रोकेर उतैतिर हात्ती चर्ने चराउने उतै पारीतिरै गर्ने र त्यो देखाएर मान्छेहरूसँग आय आर्जन गर्ने र युवाहरूलाई विदेश जाने होइन, विदेशीहरूलाई चाहिँ आफ्नो वार्डमा आफ्नो गाउँमा ल्याएर यहाँका युवाहरू हिजो चाहिँ गाई भैँसी चराएर हामीलाई यतिको हाम्रो बाबाआमाले बनाउनु भयो भने अब हामीले मान्छे चराएर चाहिँ हाम्रो समाजलाई समृद्ध बनाउनुपर्छ भन्ने हिसाब किताबले हामी एउटा अभियान सुरु गरिरहेको परिस्थिति छ।
अध्यक्षज्यू, स्वास्थ्यको क्षेत्रमा पनि केही सुधार गर्ने भनेर यहाँले निर्वाचित हुने बित्तिकैदेखि प्रारम्भ गर्नुभएको थियो, अहिले अवस्था के छ, के गर्दै हुनुहुन्छ?
अहिले चाहिँ हामीले एउटा नियमित डक्टरको व्यवस्था गरेको थियौँ, त्यो चाहिँ हामीले 1 वर्ष गरेपछि अहिले नगरपालिकाको किचलेर गर्दाखेरि त्यसलाई निरन्तरता दिन सकेको छैनौँ, तर हामी फागुनदेखि फेरि उहाँहरूलाई जोड्नेछौँ। र अर्को चाहिँ हामीले यहाँ अहिले हाम्रो चाहिँ ल्याबहरू थिएन, त्यो ल्याबको व्यवस्थापन गऱ्यौँ र कुनै अहिले चाहिँ मेचीनगरमा सबैभन्दा बढी कहीँ चाहिँ स्वास्थ्य शिविर भएको छ भने मेचीनगर चारमै भएको छ। हामीले चाहिँ सबै विधाका चाहिँ डक्टरहरूलाई 3-3 महिनामा ल्याउने गरेको छौँ। 3-3 महिनामा हाम्रो शिविरहरू हुन्छ र धेरै शिविरहरू चाहिँ हामी निशुल्क नै गर्ने गरेका छौँ। अरे अपरेसन पनि जनताको पैसा नलाग्ने गरेको सुविधामा हामीले चाहिँ सम्बन्धित पक्षहरूसँग कुरा गरेछौँ। र अर्को चाहिँ विशेष गरेर मैले अघि पनि भने यो बिरामीहरूलाई मात्रै हामीले रेखदेख गरिरहेको परिस्थिति छैन। अहिले हामी चाहिँ रोग लाग्न नदिने उपायहरू योगा मेडिटेसन मर्निङ वक लगायत चाहिँ खानपिन संस्कारहरू यसलाई चाहिँ हामी परिवर्तन गर्दैछौँ। तपाईँ अहिले दिउँसोमा आउनेतिर आउनु भने मुलाको साग र मकैको भटमास भनेर खाका थालहरू चाहिँ थुप्रै भेट्नुहुन्छ। अहिले त्यो चाहिँ एउटा ट्रेन्ड पनि हामीले बसाइरहेको परिस्थिति छ।
अहिले शिक्षाको क्षेत्रमा अघि पनि यहाँले भन्नुभयो शिक्षा त यहाँको प्राथमिकतामा छ नै, कक्षा कोठाको गुणस्तर सुधार्नका लागि साँच्चै त्यहाँका शिक्षकहरूलाई हामीले पढाउनु पर्छ, हाम्रा छोराछोरीलाई चाहिँ अब्बल बनाउनु पर्छ, हाम्रा बालबालिकालाई भन्ने गरेको कुराको कुरामा उहाँहरू कन्भिन्स हुनुभयो, काम त्यस्तो सुरु भएको छ, के अनुभूति गर्नुभएको छ?
होइन, यस्तो रहेछ, अब यो मेरो बुझाइमा हाम्रो चाहिँ अब यसलाई साथीहरूले कसरी बुझ्छन् होइन, तर हाम्रो गाउँघरमा चाहिँ शिक्षक साथीहरूको केयरलेस एकदमै देख्छु म। मैले उहाँलाई पटक पटक भन्ने पनि गरेको छु, उहाँले पढाउँदै गरेको नानीहरू त्यही समाजको नानीहरू, त्यो शिक्षक पनि त्यही समाजको हो। तर त्यस कारणले अहिले चाहिँ हामीले एकदमै आफैले हामीले चाहिँ टिचर्सहरूसँग स्टुडेन्टहरू राखेर अभिभावक राखेर र हामीले केही चाहिँ समाजका विज्ञ शिक्षित वर्गहरूलाई राखेर हामीले आफै नै रुटिनहरू बनाएका छौँ, सेड्युलहरू बनाएका छौँ। र त्यो सेड्युल अनुसार हामी हप्तामा 5 दिन चाहिँ नै पढाइ गर्छौँ र 2 दिन चाहिँ हामी अरू एक्टिभिटिजहरू गर्छौँ। र 1 वर्ष हामीले यो अभ्यास गर्दाखेरि मेचीनगरकै पहिलो एससीमा चाहिँ नै सबभन्दा पहिला बढी चाहिँ नै उयो ल्याउने चाहिँ तपाईँको मेचीनगर 4 सरस्वती माध्यमिक विद्यालय छ। अनि यसले के प्रमाणित गर्छ भने साथीहरूले जाँगर गरेर हामीले पनि अलिकति उहाँहरूलाई चाहिँ साथ सहयोग गऱ्यौँ भने समाजलाई बदल्न सक्छ। विद्यार्थी मस्तिष्क त एउटा साम्रान्त परिवारको बच्चा र हाम्रो चाहिँ यहाँ खोले खाएर जन्मेको बच्चाको मस्तिष्क त एउटै हो नि, त्यसलाई कसरी विकास गर्ने भन्ने कुरामा चाहिँ हामी लागिरहेका छौँ। र शिक्षामा अघि मैले भने नमुना बनाउने कुरामा त सबभन्दा पहिला त शिक्षा र स्वास्थ्य नै आउँछ। पहिला शिक्षा भयो भने मात्रै उसले स्वास्थ्य पनि बुझ्छ। त्यसो भएकोले गर्दाखेरि हामी यसलाई सँगसँगै लिएर जान्छौँ र मेचीनगरमा अब सामुदायिक विद्यालयमा चाहिँ मलाई लाग्छ यही वर्षदेखि थुप्रै विद्यार्थीहरू बढ्नेछन्। र हामीले त्यसरी नयाँ ढङ्गबाट विद्यार्थीहरूलाई आकर्षक हुने, अल्छी नलाग्ने, उहाँलाई विद्यालय जाउँ जाउँ बनाउने वातावरण चाहिँ हामीले बनाइरहेका छौँ। र बाहिरी सपोर्टहरू पनि हामीलाई चाहिँ थुप्रै केही मिलिरहेका र केही मिल्नेवाला स्थिति छ र यो विद्यालयहरूले एउटा राम्रै रूप लिन्छ बाहुनेमा भन्ने मैले विश्वास लिएको छु।
यो त हामीले अध्यक्षज्यू ओडाका विषयमा केन्द्रित रहेर केही कुराकानी गऱ्यौँ, अलिकति पालिकातिर पनि आउन, यो मेचीनगरमा सधैँभरि लफडा चाहिँ खोलाका कारण हुन्छ भने जस्तो सुनिन्छ, यथार्थ
त्यही एउटा स्पष्ट कुरा छ, यसको एउटा स्पष्ट कुरा छ। म त अब यसरी लाग्दैछु कि यो छानबिन गर्नुपर्छ राज्यले, या कुनै एउटा चाहिँ कर्मचारी एउटा चाहिँ प्रशासकीय प्रमुख प्रशासकीय अधिकृतलाई आउँदै गेटबाट खेल्दै घोकार्दै खेल्दै गर्ने हो भनेदेखि यो एउटा चाहिँ नि एउटा चाहिँ व्यक्तिको चाहिँ अपमान पनि हुन्छ, यसले राम्रो म्यासेज पनि दिँदैन। यसको जड कुरा के हो भन्ने कुरा मोटामोटी चाहिँ हाम्रो मेयर उपमेयरज्यूलाई थाहा होला, उहाँहरूले किन चाहिँ यो कुरालाई स्पष्ट अगाडि ल्याउनुहुन्न। मैले बुझेको चाहिँ के छ भने हाम्रो जनप्रतिनिधि साथीहरू पनि केही र त्यहाँभित्रको कर्मचारीहरू पनि केही चाहिँ त्यो खोला ढुङ्गामा त्यो क्रसरमा चाहिँ पार्टनर छन् र यस्तो गतिविधिले गर्दाखेरि उनीहरूलाई चाहिँ फाइदा हुने हिसाबले त्यहाँ डिल गर्न खोज्छन्, तर अब त्यो कानुनले त्यो कुरालाई चाहिँ त्यहाँ पुग्न दिँदैन र अनि अन्तिममा चाहिँ आएर प्रशासकीय प्रमुख चाहिँ यसको अचानकमा पर्ने गरेको छ। म चाहिँ यही टेलिभिजन रेडियोबाटै म आह्वान गर्न चाहन्छु कि मेचीनगर नगरपालिकाभित्र बसेर चाहिँ यो टेन्डर हाल्ने, टेन्डर लगाउने, यहाँ भ्रष्टाचार गर्ने यत्र आवाजहरू आउँदाखेरि चाहिँ तपाईँको हामीले चाहिँ पटक पटक वर्षै पछि चाहिँ ती तत्त मान्छेहरू चाहिँ जहिले पनि अख्तियारमा पर्ने अनि राज्यको चाहिँ तेल र गाडी कुदाएर चाहिँ उनीहरू तारिख धाउने यो गतिविधिहरूलाई जबसम्म चाहिँ मेचीनगरले सम्बोधन गर्न सक्दैन र यसको लागि चाहिँ हामी कार्यपालिकाको सदस्यहरू होइन, यसको प्रमुख चाहिँ मेयर साहबले चाहिँ डरो खुट्टा टेकेर यसमा चाहिँ अनुसन्धान गर्नुपर्छ अनि मात्रै जनताको काममा चाहिँ सम्बोधन हुनसक्छ। मलाई लाग्छ अब अर्को आउने चाहिँ के अरे हाम्रो प्रशासकीय प्रमुख पनि अब 15 दिन बसेर फेरि यही घटना हुन्छ, किनभने समस्या त तल पिलो त तल छ नि त, पिलो चाहिँ पिँडुलामा छ, टाउकोमा निचाएर त हुँदैन। त्यसो भएकोले यहाँको स्पष्ट कुरा यसमा चाहिँ पार्टी साटी हाम्रा तिम्रा भन्ने कुरा हुँदैन, त्यहाँका फटाहरू त्यहाँका बदमासहरू समाजलाई चाहिँ यसरी चाहिँ यो चाहिँ यत्रो चाहिँ जनसङ्ख्यामाथि चाहिँ सामाजिक बलात्कार गर्ने यस्ता मान्छेहरूलाई चाहिँ पटघरामा जबसम्म उभिँदैन तबसम्म समाज परिवर्तन हुन सक्दैन र सरकारको चाहिँ अपेक्षा रहेको सबै कुरा भनेको नगरपालिका हो, सरकार भनेको त्यहाँ छ। अनि त्यही चाहिँ हेर्नु न, हामी जस्तो चाहिँ जनप्रतिनिधिहरू नगरपालिका जानै मन लाग्दैन, हामीलाई के गर्नु जाने त्यहाँ, कोसँग झगडा गर्नु जाने त्यहाँ। अनि बदमासहरूलाई चाहिँ टाउके टाउके नेताहरूले चाहिँ काखी च्यापेको छ, डिफेन्सिभ दिएको छ, यसरी हुँदैन। यो चाहिँ अब बिस्तारै यो एउटा भाँड भैलोमा जान्छ र फेरि सङ्घलेर चाहिँ एउटा हामीले सोचे जस्तो चाहिँ नगरपालिका बन्न सक्छ भन्ने कुरामा अब हामीले त्यसरी पनि सोच्न थालेको छौँ। हामीले चाहिँ एउटा कार्यकारीको प्रति चाहिँ अपमान गरेर यो समाजमा चाहिँ यत्र जनसङ्ख्यालाई चाहिँ झुटको खेती गरेर उहाँहरूलाई चाहिँ भ्रम गर्नु हुँदैन। अहिलेसम्म माग लागिसकेको एउटा कार्यक्रम चाहिँ नगरपालिकाले गर्न सकेको छैन, कुनै एउटा बजेट अहिलेसम्म मैले हाम्रो वार्डले चाहिँ ल्याएर काम गरेको छैन भनेपछि अब बाँकी रहेको काम कसरी गर्ने, यी सबै कुराहरूमा चाहिँ नगरपालिका लाग्नुपर्छ। त्यसमा चाहिँ हामी जस्तो चाहिँ विचार बोकेका अलिकति सशक्त ढङ्गले लाग्ने वार्ड अध्यक्षहरू थुप्रै छौँ, अब हाम्रो कुराहरू पनि माथि टाउकेहरूले नसुनिरहेको अवस्थामा केही गर्छौँ हामी भन्नुभएको थियो। मैले बिचमा एउटा आन्दोलन सुरु गरेको थिएँ तर उहाँहरूले नै रोकेर हामी केही गर्छौँ भन्नुभयो, अब हामी यो नयाँ कार्यकारी आउने जेलसम्म हेर्छौँ, उहाँहरूले गर्नु भएन भने यो आन्दोलनलाई हाम्रो पाराले हामी छेडेर यो नगरपालिकालाई सुव्यवस्थित र सुशासनको एउटा घरको रूपमा हामी स्थापित गर्नेछौँ भन्ने हामीले अहिले एउटा छलफल चलाइरहेको छौँ।
अर्को नि अर्जुन सर, ती नगरपालिकाभित्रै कर्मचारीहरू बिचमै चाहिँ मेलमिलाप छैन, को चाहिँ लोकसेवाबाट आयो, कसले चाहिँ त्यहाँको स्थानीय स्रोतबाट जागिर खायो
भन्ने कुरा त हुन् भन्ने गीत जस्तै हो। यहाँभित्र कमिसनका कुराहरू छन्, भ्रष्टाचारका कुराहरू छन्, यहाँभित्र सुशासन छैन। आफ्नो मान्छे आयो भनेदेखि तपाईँको चाहिँ आफ्नो मान्छे आयो भनेदेखि चाहिँ कार्यक्रम दिइहाल्ने, अलिक परको आयो भनेदेखि नदिने, कार्यक्रम कार्यपालिकाले निर्णय गरेको कार्यक्रम चाहिँ कार्यपालिकाले खान पाइकन सट्टै आफै आफै चलाउने, तपाईँ त्यहाँ गएर हेर्नु न काम नगरपालिकामा। त्यस कारणले यो जनताको हामीले चाहिँ जीवनका थुप्रै अवसरहरूलाई गुमाएर समाजमा यहाँ बसिरहेका छौँ, गाउँमा बसिरहेका छौँ, र यो के को लागि भन्दा यो आमूल परिवर्तनको लागि भएको कारणले गर्दाखेरि हामी यो खालको चाहिँ अब सहन गर्ने अवस्था चाहिँ हाम्रो छैन। हामी यसलाई छिनोखानो गरेरै छाड्छौँ, हामी देखाएरै छाड्छौँ मेचीनगर नगरपालिकाको चाहिँ आम मतदाताहरूलाई यो नगरपालिका यसरी चल्दैन, यो को लोकसेवाबाट आयो, को कहाँबाट आयो भन्ने भन्दा पनि यो चाहिँ कसले बढी चाहिँ कमिसन खान्छ र कसले बढी मुद्दा हाल्ने भन्ने यहाँ छ। र मैले अघि पनि भने त्यहाँभित्रका कर्मचारीहरू थुप्रै कर्मचारीहरू छन्, हामीले चाहिँ त्यसलाई इङ्कित गरिसकेको छ र केही प्रमाणहरू हामीले जुटाइसकेका छौँ। यहाँ ठेकदार पनि आफै हुने, खोला टेन्डर पनि आफै लगाउने, अनि चाहिँ जनतालाई चाहिँ भ्रम छोडेर कार्यकारी प्रमुखलाई चाहिँ यिनीहरूले चाहिँ घाँटी ढ्याक्ने काम गरेर चाहिँ बदनाम गरिरहेको छ। यसो भएकोले गर्दाखेरि यो तपाईँले भने जस्तो चाहिँ त्यो उताबाट आएको यताबाट गएको भन्ने भन्दा पनि यहाँ भित्रै खानेर नखाने बिचको द्वन्द्व हो,
धेर खाने र थोर खाने बिचको द्वन्द्व हो, होइन त समग्र।
हो 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 हो।
अहिले यहाँ चाहिँ एकजना युवा यङ इनर्जेटिक मान्छे पनि, युवाहरू चाहिँ लागु औषधको कुलतमा लागेर धेरै चाहिँ बिग्रिए भन्ने गरेको कुरा छ, र यी प्लस टूका छेउछाउमा यसो झाडीका छेउतिर लागु औषध प्रयोग गर्नेहरूको सङ्ख्या अधिक देखिन्छ भने झापाको बिर्तामोड, दमक लगायतका यी सहर बजार क्षेत्रहरूमा, यहाँ सीमा क्षेत्रमा हुनुहुन्छ, लागु औषध चाहिँ सामान्यतया पारीबाट आउँछ, भारततिरबाट आउँछ भन्ने गरेको बुझाइ छ, यसले कतिको अप्ठ्यारो पारेको छ, यो कुलतबाट युवालाई मुक्त गर्न के गर्नु पर्ला अध्यक्षज्यू?
यो सबैभन्दा ठुलो कुरा चाहिँ यो देश बिग्रेर केही हुँदैन, एक दिन बनिनु सक्छ, तर नागरिक बिग्रियो भने बनिँदैन, युवा बिग्रियो भने बनिँदैन, यो चाहिँ पक्का कुरा हो। पहिला चाहिँ हामी यहाँ बाहुनडागीमा हामीले पनि यो कोरोनाको टाइममा थुप्रै मान्छेहरू चाहिँ बाहुनडागीबाट माथि एक नम्बर वार्ड तिरिङ देवीगन्जातिरबाट पक्रेर चाहिँ कारवाहीमा हामीले पनि लागेर पठायौँ। हामीले यसलाई अहिले हाम्रो त यो बाहुनडागी एरियामा त अब यो हात्तीको कारणले गर्दाखेरि त्यो आरआरटी इन्डो नेपाल नै छ, होइन, यीपट्टि नै भएको गर्दाखेरि अहिले हाम्रो एरिया चाहिँ बढी सुरक्षित छ। पहिला यो बाटोहरू प्रयोग गर्ने, गाई गोरु चराउने साना विद्यार्थी भाइ बहिनीहरूलाई बुढापाकाहरूलाई पनि बोकाएर दुई चार सौको लोभमा चाहिँ त्यस्तो गर्ने गरेको पाइन्थ्यो, अहिले चाहिँ त्योबाट हाम्रो एरिया अलिकति वञ्चित छ। तर यो बोर्डर जति मेचीदेखि महाकालीसम्मका जति पनि बोर्डर छन् ती बोर्डरमा भारतबाट चाहिँ खुल्याम त्यो भारतीय सरकारले पनि कारवाही गरेको देखिँदैन, उतापट्टि खुल्याम चाहिँ यहाँ यो ड्रग्सहरू भित्रेको छ, यो चाहिँ एक किसिमको ड्रग्स युद्धै हो कि युवाहरूलाई चाहिँ एकदमै सकेर अनि देशलाई चाहिँ खङ्ग्रो बनाएर अगाडि बढ्ने चाहिँ कुनै राजनीतिक रणनीति छ कि अरू मुलुकहरूको, अथवा के हो इन्डियातिर चाहिँ यो खुल्याम हुन्छ, त्यो पानीदेखि जानुभयो भने चाहिँ नेपालीहरू गएर त्यहाँ खाएको किनेको देख्न पाइन्छ। यसो भएकोले यो एउटा वार्ड अध्यक्षले मात्रै गर्ने काम नभएर एउटा घरमा क्यान्सर लाग्यो भने त जाति हुन्छ, तर एउटा घरको छोरो एडिक्ट भयो भने त्यो सम्हाल्न सक्दैन, त्यसको पीडा छिमेकीलाई पनि हुन्छ आफन्तलाई पनि हुन्छ। यसो भएकोले अहिले हामीले चाहिँ वडाइमै यो लागु औषध न्यूनीकरण अभियानका लागि चाहिँ केही बजेटहरू राखेर हामी विद्यालय समुदायहरूमा पनि जाँदैछौँ र मेचीनगर नगरपालिकाले पनि यसमा एउटा राम्रो बजेट राखेर यो कार्यक्रम चाहिँ मेचीनगरभरि लागू गर्ने र लागु औषध चाहिँ नियन्त्रण गर्ने काममा लागिरहेको छ। यो एकदमै तपाईँले चाहिँ उठाउनु पर्ने कुरा उठाउनु भएको छ। यो मेचीनगरमा मात्रै नभएर सिङ्गो मेची महाकालीमा मैले काठमाडौँमा त्यो नार्कोटिकमा गएर हेर्दाखेरि एकजना वीरतमरको भाइ पनि देखेको थिएँ, एउटा चाहिँ पहाडको टाप्लेजिङको भाइ पनि देखेको थिएँ, भनेपछि त सबै ठाउँमा छ, दमकको पनि थियो, भनेपछि यो कुनै ठाउँमा चाहिँ अस्वतो छैन। तर यसको चाहिँ स्रोत चाहिँ यो खुल्ला नाकै हो, यसलाई कसरी चाहिँ अब शान्ति सुरक्षा अप्नाएर प्रहरीहरूले चाहिँ यसलाई अझै कन्ट्रोल गर्ने भन्ने विषयमा, समुदाय कसरी लाग्ने भन्ने विषयमा नगरपालिकाले एउटा अलिक राम्रै खालको कार्यक्रम तयार गर्दै गरेको हामीले बुझेका छौँ र हामी आफ्नो स्थानीय तहमा चाहिँ अहिले हामीले त्यस्ता शङ्का लाग्ने ठाउँहरूमा एपिएफहरूलाई प्रहरीहरूलाई तेलको व्यवस्था गरेर हामीले रातिको समयमा बिहानको समयमा शङ्कास्पद ठाउँहरूमा चाहिँ गएका ती त्यस्ता चाहिँ देख्दाखेरि चाहिँ त्यो भित्री जस्तो लाग्ने समुदायहरूसँग तिनीहरूलाई चाहिँ चित्रभित्र पार्ने र केहीलाई चाहिँ राखेर सम्झाउने यो काम पनि हामी चाहिँ निरन्तर गरिरहेको परिस्थिति छ।
अध्यक्षज्यू, हामी मेचीनगर खबर कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँको तर्फबाट थप सन्देश के छ?
विशेष खास म तमाम यो रेडियो भिजन सुन्नुहुने महानुभावहरूमा मेचीनगर नगरपालिका वडा नम्बर 4 तर्फबाट म हार्दिक नमन गर्न चाहन्छु र यो आगामी यो पुस 29 बाहुन्डागीमा हाम्रो प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्रीज्यूले यो कार्यक्रम उद्घाटन गर्नुहुँदैछ र तरुल किन्न बाहुन्डागी आइदिनु होला र बाहुन्डागीले गर्दै गरेको मानवघाती द्वन्द न्यूनीकरणको असल अभ्यासमा अरू पनि जिल्लाका क्षेत्रका साथीहरू यो अभ्याससँग अगाडि बढेर गइयो भने यो द्वन्द पक्का पनि न्यूनीकरण हुन्छ र सबैजना सबै क्षेत्रका महानुभावहरूले राजनीतिक रूपले होइन निरपक्ष रूपबाट चाहिँ समाजलाई परिवर्तन गर्नको लागि एक दिशा भएर अगाडि बढ्नुपर्छ। म यही कुराहरू राख्दै मेरो आवाज सुन्ने सबैलाई र मेरो आवाज पस्किन सहयोग गर्ने तपाईँ रेडियो भिजनका सबै परिवारप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
हवस्, धन्यवाद, नमस्कार।
नमस्कार। उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिका वडा नम्बर 4 अध्यक्ष अर्जुन कार्की। मेचीनगर नगरपालिका क्षेत्रमा विशेषतः साबिकको बाहुन्डागी वडा नम्बर 4 क्षेत्रमा भइरहेका विकासका कामका सन्दर्भमा कुराकानी गर्दै र मेचीनगर नगरपालिका वडा नम्बर 4 तरुल महोत्सव गर्दैछ यो 29 र पुस 29 र माघ एक गते हामी तरुल खाने दिन भनेर पनि बुझ्छौँ। पुसको पाके माघमा खाके भनेर पुसमा तरुल उसिन्ने र माघमा खाने, पुसको 29 गते उसिन्ने र माघको 1 गते खाने भन्ने नेपालीहरूको संस्कार एउटा परम्परा पनि छ र 29 गते चाहिँ तरुल महोत्सव लगाएर बाहुन्डाङ्गीमा तरुल चाहिँ बेच्ने, यो चाहिँ हात्तीले नखाने र हात्तीले नष्ट नगर्ने पाली भएकाले बाहुन्डाङ्गीमा उत्पादनका लागि पनि सहज छ भन्ने गरीको कुरा अध्यक्षज्यूले गर्नुभएको छ। आजको मेचीनगर खबरबाट सहकर्मी मित्र रवि किरण बान्तवा सहित म गणेश पोखरेल बिदा चाहन्छौँ। फेरि पनि मेचीनगर खबरमा यहाँहरूले यस्तै मेचीनगर क्षेत्रभित्रका गतिविधिका बारेमा सुन्न सक्नुहुनेछ। त्यहाँका समस्या, नागरिकहरूका सवाल, जनप्रतिनिधि र कर्मचारीहरूले गर्दै गरेका कामका विषयमा कुराकानी गर्नेछौँ। आजको अङ्कबाट बिदा चाहन्छौँ। नमस्कार।